आयत नंबर 70 से 70। या अय्युहल्लज़ीन आमनु तक़ुल्लाहा वक़ूलू क़ौलन सदीदा يُصْلِحْ لَكُمْ أَعْمَالَكُمْ وَيَغْفِرْ لَكُمْ ذُنُوبَكُمْ وَمَنْ يُطِعِ اللَّهَ وَرَسُولَهُ فَقَدْ فَازَ فَوْزًا عَظِيمًا। ऐ ईमान वालो, अल्लाह ताला से डरते रहा करो और हमेशा सच्ची और दुरुस्त बात कहा करो, तो अल्लाह ताला तुम्हारे आमाल को दुरुस्त कर देगा और तुम्हारे गुनाहों को माफ़ कर देगा। और जो कोई अल्लाह और उसके रसूल का हुक्म मानता है तो बेशक वही शख्स बहुत बड़ी कामयाबी हासिल करता है। यहाँ से अब सूरत का इख्तिताम है। पूरी सूरत में हमने देखा कि अल्लाह के नबी सल्लम की ज़ात, आपके ख़ानदानी और निजी मामलात का तस्करा था, और उसके बाद फिर ग़ज़वे खंदक की कुछ ऐसी झलकियाँ थी कि जिसको पढ़ने के बाद वाकई इंसान अपना मुहासबा करने लगता है। तो आखिर में फरमाया कि ऐ लोगो जो ईमान लाए हो, तुम्हारे ईमान का क्या तकाजा है कि इत्तकुल्ला, अल्लाह से डरो। अब देखते हैं कि बार बार तकवा वालों की बात है और ईमान की नस्बत से अल्लाह ताला इंसानों को पुकार के इस चीज़ का एहसास दिलाते हैं कि ईमान कोई जामे चीज़ नहीं है। ईमान जीती जागती बोलती महसूस की जाने वाली चीज़ है। ईमान ऐसा नहीं कि दिल में ईमान आए तो ना उसका असर आंखों पे आए, ना उसका असर चेहरे पे आए, ना ज़ुबान पे आए। ईमान तो एक ऐसा रंग है कि जब बंदा इसके अंदर रंगा जाता है तो दिल, दिमाग, आंखें, कान, चेहरा, ज़ुबान, हर चीज़ उसकी मुसलमान होने लगती है। और पीछे हमने जो अहकामात पढ़े, अगर उसको साथ लगाएं, ख़ास तौर पर आयत 66 के यौम तुक़ल्लबु वुजूहुहुम फिन्नार, ये लफ्ज़ क्यों आया कि जिस दिन उनके चेहरे आग में उलट पुलट किए जाएंगे। ये तकल्लब का लफ्ज़ ऐसी है जैसे कोई कबाब फ्राई करता है ना, एक साइड पक गई फिर दूसरी साइड पकाई, और जहन्नम में जो चेहरों का हाल होगा वो है। तो मुझे ऐसे लगा कि पीछे चेहरे की बातें थी, पर्दे की बातें थी, तो अल्लाह ताला यहाँ ईमान वालों को अब एहसास दिला रहा है कि तुम इस चेहरे की वजह से अल्लाह को नाराज़ करते हो। तुम्हें लगता है कि तुम बहुत हसीन हो जाओगे अल्लाह के हुक्म को ना मानकर। ज़रा सोचो कि अगर नाफरमानियाँ की और अल्लाह की हदों को तोड़ा तो कल क़यामत के दिन वो आग में डालकर तुम्हें कहाँ ले जाएगा। तो हकीकत ये है कि ईमान बंदे के दिल के अंदर एक ऐसी जोत जगाने का नाम है कि जिसके बाद फिर अल्लाह के हुक्मों को मानना आसान हो जाता है। फिर अल्लाह के रसूल की बात को मानना, उनकी इताअत को करना इंसान को अपने लिए कॉर्नर लगने लगता है। वो रोते धोते या एक बोझ के तौर पर उस काम को नहीं करता बल्कि दिल की खुशी से करता है, और फिर सही मानों में अल्लाह से डर कर रहना आ जाता है, और इंसान फिर जुल्म करने की सोच नहीं सकता, और बिल आखिर उसके पास एक ही दरवाज़ा है और वो तौबा का है। यहाँ तकवे के बाद अल्लाह ताला ने जो बात की है कि अल्लाह से डरते रहो, वकूल कौलन सदीदा। कौल सदीद का लफ्ज़ भी बहुत ही काबिल तवज्जो है। कुरान पाक में सीधी बात के लिए बहुत सारे लफ्ज़ हैं, जैसे कय्यम का लफ्ज़ क़याम हम पढ़ते हैं पीछे से भी, सीधे के मानों में आता है। लेकिन कौल सदीद जो है ये लफ्ज़ ज़ुमानी है, तीर के निशाने पर लगने को सदीद कहते हैं, यानी बिल्कुल सीधी बात। आप इमेजिन करें ना, जैसे तीर अपनी जगह पे घड़ जाता है उसी तरह पे घड़ी भी बात करो, लोच वाली बातें ना करो। अगर इस आयत को हम पीछे वाली बातों से लें तो पीछे सूरत के आगाज़ में अज़वाज मुतहरात को जो कहा गया कि भला यहदा ना, अपनी बात को नरम ना करो, कौल ना करो, तो उससे देखें तो कौल सदीद क्या है कि जब भी बात करे औरत किसी मर्द से तो दो टोक और सीधी सादी बात करे, इससे इस्लाह होगी। लेकिन अगर आप देखें तो कौल सदीद जो है वो मुख्तलिफ़ एंगल्स में हमारे सामने आता है। मसलन सच्ची बात वो है जो ऐन हकीकत के मुताबिक हो। एक इसका मफहूम क्या लिखेंगे आप कि गैर हकीकी बातें ना किया करो। करते हैं लोग आजकल गैर हकीकी बातें, मैं तुम्हारे लिए चाँद तोड़ के ले आऊँ, मैं तुम्हारे लिए दूध की नहर बना दूँ। जितनी पोइट्री, शायरी, गाने, फिल्में आप देखिए वो कौल सदीद की मुखालफत करती भी दिखती हैं चीज़ें, कहीं भी उसमें सीधी बातें नहीं होती, और शायरी में तो सरासर मुबालगा होता है। इसी तरह कौल सदीद वो बात जो ठोस दलाइल के साथ पेश की जाए। अब देखिए कि दीन की तबलीग में बहुत सारे मौके ऐसे होते हैं कि इंसान दूसरे पर अपना मौक़ वाज़ करता है। इस वक्त में बेहतरीन तरीका है दलाइल दे दो, और दलाइल हमारे पास दो ही हैं, قال اللہ وقال الرسول، اللہ اور اس کے رسول کی بات، تو یہ قول سدید ہوگی تعلیم اور تدریس کے معاملے میں کہ دلائل کے ساتھ بات کی جائے۔ تیسری چیز کیا ہے کہ سچی بات وہ ہے جس میں کجی اور انحراف نہ ہو، ٹیڑھ میڑھ نہ ہو۔ بعض دفعہ لوگ اپنے عزائم کی تکمیل کے لیے صحیح واضح احکامات کو تروڑ مروڑ کے پیش کرتے ہیں، کبھی کہتے ہیں مشرق اور مغرب میں ایسے احکامات کا فرق ہے، کبھی کہتے ہیں آج کے دور میں تو ایسا ہو نہیں سکتا، کل نہیں ہوتا۔ تو قول سدید دو ٹوک بات ہے، یہ وقت کی جہد سے پاک ہے، یہ زمانے کی جہد سے پاک ہے، یہ مشرق مغرب سب چیزوں سے پاک ہے۔ پیچھے ہم نے سورۃ نور میں پڑھ لیا تھا کہ بندہ مومن کا دل جو ہے اس کے اندر جو نور ہوتا ہے وہ چاروں طرف سے ایک جیسی چیز کو لیتا ہے۔ پھر اسی طرح آپ دیکھیے کہ سچی بات قول سدید کون سی ہوتی ہے، جو واقعاتی تجزیے کے مطابق ہو، یعنی واقعہ کوئی ہوا، آپ نے اس کا تجزیہ کیا اور آ کے بس سیدھی سیدھی بات بتا دیں۔ بعض لوگ اتنی بالغہ رائی کرتے ہیں، پوری کشیدہ کاری کرتے ہیں باتوں پہ، ایکشنز کے ساتھ، اینگلز کے ساتھ بات کو یوں ڈرامائی انداز میں پیش کرتے ہیں، وہ درست طریقہ نہیں ہوتا۔ قول سدید حقیقت میں انسان کو سیدھے راستے پہ رکھتا ہے۔ پھر ہمارے مفسرین نے اس کی تفسیر میں بعض نے کہا صدق، قول سدید کیا ہے؟ لا الہ الا اللہ، دنیا کی سب سے سچی چیز کہ اللہ کے سوا کوئی معبود نہیں۔ بعض کہتے ہیں قول سدید قول مستقیم ہے، بعض کہتے ہیں قول صواب، سواد سے، صواب سیدھے کو کہتے ہیں، صابر اردو میں ہم بولتے ہیں صاحب الرائے ہونا کسی کا، وہی یہ ساری چیزیں۔ سب باتوں کو جمع کر لیں تو سیدھی باتیں کرو، اللہ کے معاملے میں بھی ایسی باتیں کرو جس کو مان کر واقعی تمہیں لگے کہ تم نے اللہ تعالیٰ کی ذات کو پا لی ہے، پھر ایسا سچ جس میں جھوٹ کا شائبہ تک نہ ہو، جس میں خطا نہ ہو، ٹھیک بات ہو، ہزل یعنی مذاق اور دل لگی نہ ہو، نرم کلام ہو، دل خراش نہ ہو، یہ ساری چیزیں جو ہیں قول سدید کے اندر آتی ہیں۔ انسانی معاملات میں اس کی بہت ہی اہمیت ہوتی ہے۔ آپ دیکھیے کہ غیر سدید بھی تو پھر کوئی کلام ہوگا نا، کیونکہ قول سدید ہے تو اس کا غیر بھی تو ہوگا، تو غیر سدید کلام وہ ہے جو حق کے مطابق نہ ہو، جھوٹی باتیں، مبالغہ رائی اور اس کی اپوزٹ۔ پھر غیر سدید کلام وہ ہوتا ہے جس کی بنیاد گمان پر ہو۔ آج تو ہمارے ارد گرد پھیلا ہوا آدھے سے زیادہ دین صرف گمان کا دین ہے، اٹکل کا دین ہے، قیاس کا دین ہے، یہ ہوگا، ہاں ایسا ہوگا، اور باتیں بھی ہم کیسی کرتے ہیں، ذرا کسی کی کوئی بات دیکھی فوراً قیاس کر لیا، ضرور یہ گڑبڑ ہوگی، ضرور ان کی بیٹی کا کوئی چکر چل رہا ہے، ضرور اس کی کوئی شوہر سے اپنے ناراضگی ہے۔ تو یہ چیزیں غیر سدید ہوتی ہیں، اور غیر سدید وہ ہوتی ہے جس کی حیثیت محض رائے کی ہو، یعنی میری یہ رائے ہے، آپ کی یہ رائے ہے، اس طرح کی بات کی جائے۔ اللہ سبحانہ تعالیٰ فرماتے ہیں کہ قول سدید کے مطالبے کو پورا کرو، اور یہ کیسے پورا ہوگا؟ جب انسان باتیں سیدھی کرے، اپنے اخلاق اور کردار میں سچائی پیدا کرے، زندگی کے کسی پہلو میں سچائی سے انحراف نہ کرے۔ بظاہر ہماری زبان بولتی ہے، لیکن یاد رکھیے یہ ہماری زبان نہیں بول رہی ہوتی، یہ تو ایک گوشت کا ٹکڑا ہے۔ جیسے ٹیپ ریکارڈر میں کیسٹ ڈال دیں تو وہ اوپر تو بظاہر آپ کو ایک ٹیپ لگتی ہے، لیکن اس کے پیچھے ایک پورا پروسیس ہوتا ہے، اس میں کس نے ریکارڈ کیا، کیا بولا، وہی لفظ آتے ہیں نا۔ بالکل اس وقت آپ سوچیں کہ ہماری زبان ٹیپ ریکارڈر کی وہ ریل ہے جو ہمیں چلتی ہوئی دکھتی ہے، اس کے اندر کسی اور کی باتیں ہیں، کسی اور کا کلام ہے۔ تو ہمارے اپنے اندر جو کچھ ہوتا ہے وہی ہماری زبان میں جھلکتا ہے۔ اندر سکون ہوگا تو باہر آواز میں سکون ہوگا، اندر خوشی ہوگی آواز خوش ہوگی، اور اگر اندر آپ کے شک ہے اور اضطراب ہے اور آپ خود نہیں پتہ آپ کو آپ کیا کہہ رہے ہیں، تو آپ ڈھیلی ڈھیلی باتیں کریں گے۔ اللہ تعالیٰ نے یہاں قول سدید کے فوائد بتائے۔ نمبر ایک، یصلح لکم اعمالکم، بہت پیاری بات ہے، اعمال کی اصلاح زبان کی اصلاح کے ساتھ ہے۔ جس نے اپنی زبان کو سیدھا کر لیا اس کے اعمال کی اصلاح بھی ہو جائے گی۔ ایک موقع پہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے اپنی زبان مبارک کو پکڑا اور آپ نے فرمایا کہ تم میں سے کوئی مجھے دو چیزوں کی ضمانت دے دے، جو تمہارے دو جبڑوں کے بیچ میں یعنی زبان، اور جو تمہاری دو ٹانگوں کے بیچ میں یعنی شرمگاہ ہے، تو میں تمہیں جنت کی ضمانت دیتا ہوں۔ اللہ کے نبی اتنی بڑی بات کبھی خود نہیں کہہ سکتے، جو کبھی اللہ کے حکم کے بغیر بولتے ہی نہیں تھے۔ وَمَا يَنْتِقُونِ الْحَوَا إِنْ هُوَا إِلَّا وَحْيٌ يُوحَا، تو وہ کہہ رہے ہیں کہ زبان کو سیدھا کر لو تو بات درست ہو جائے گی، اور یقین کریں کہ تقویٰ اور قول سدید کا یہ نتیجہ ہے کہ بندے کے عمل ٹھیک ہو جاتے ہیں۔ آج بھی اگر ہم عورتیں صرف اپنی زبان کی اصلاح کر لیں تو ہمارے آدھے سے زیادہ عمل ٹھیک ہو سکتے ہیں۔ حدیث میں آتا ہے کہ زبان کے پاس جسم کے سارے اعضاء صبح کے وقت جاتے ہیں اور جا کے کہتے ہیں زبان کو کہ ہمارے معاملے میں اللہ سے ڈرتی رہنا، صبح ہو گئی اب خیر کی چڑھے، کہیں ایسا نہ ہو کہ تم ٹیڑھی ہو گئی تو تمہاری وجہ سے ہم سارے اعضاء کو جہنم میں جانا پڑے، کیونکہ زبانیں تو نہیں کاٹ کے پھینکی جائیں گی نا۔ اللہ کے نبی کی ایک اور روایت اسی کی دلیل میں آپ نوٹ کر سکتے ہیں کہ آپ نے فرمایا کہ میں نے عورتوں کی کثرت کو جہنم میں جلتے دیکھا اور وہ ناشکری کی وجہ سے جائیں گی، اور ایک روایت میں آتا ہے کہ زبان کے غلط استعمال کی وجہ سے لوگ جہنم میں جائیں گے۔ پھر ایک معروف روایت جو آپ پڑھتے ہیں کہ منافق کی علامتیں تین ہیں، بعض روایتوں میں چار بھی آتی ہیں، بات کرے تو جھوٹ بولے، سوچیے گا ذرا بھی، وعدہ کرے تو اس کی خلاف ورزی کرے، جھگڑا ہو جائے تو اس میں گالم گلوچ کرے، اور چوتھا بنتا ہے وعدہ کرے تو خلاف کرے۔ پہلی تین باتوں کا تعلق زبان سے۔ تو آپ دیکھ سکتے ہیں کہ اب اللہ تعالیٰ قرآن پاک کے اختتام کی طرف مائل کرتے ہوئے ہماری زبانوں کی اصلاح، ہماری گفتگو، ہمارا سٹائل آف ٹاکنگ، ہماری فون کالز، ہمارے عام باتوں کو کس طرح سے صحیح کرتے ہیں کہ تم صحیح ہونا چاہتے ہو، اچھی پرسنالٹی بنانا چاہتے ہو، تم چاہتے ہو کہ تمہاری بات لوگ سنیں، تو پھر قول قولا سدیدا یصلح لکم اعمالکم۔ اعمال کی اصلاح ہو جاتی ہے، کیونکہ جب باتیں بہت نہیں کرتے نا، بڑے بڑے دعوے نہیں کرتے، ڈھینگے نہیں مارتے اور بیکار قسم کی باتیں نہیں کرتے، تو اللہ تعالیٰ ہمارے اندر حکمت بھرتے ہیں۔ بعض دفعہ ہم بہت چھچوری باتیں کر لیتے ہیں، اس کی وجہ سے ہمارے اچھے کاموں کی استعداد جو ہے وہ بھی کم ہو جاتی ہے۔ پھر فرمایا وَيَغْفِرْ لَكُمْ ذُنُوبَكُمْ، پچھلے گناہوں کو بھی معاف کر دے گا۔ ہر انسان گناہ گار ہے، بچتے بچتے بھی وہ گناہ کر لیتا ہے، نیکیاں کرتے کراتے ہوئے پھر بھی وہ گناہ کر لیتا ہے، تو اللہ کی ذات جو ہے وہ انسان کے پچھلے گناہوں کو معاف کرا دے گی۔ تو میرے اور آپ کے لیے عمل کیا ہے کہ زبان کی حفاظت۔ آگے بہت بات ہوگی، آپ دیکھیں گے صرف اگلے 8 پارے ہیں اور اس میں اتنی کثرت سے آپ زبان کے استعمال کو سیکھیں گے کہ واقعی انسان مجبور ہو جاتا ہے کہ اپنے آپ کو سوچنے پہ شروع کر دے کہ میں کیا معاملہ کرتا ہوں اور کیسا نہیں کرتا۔ اور وَمَن یُطِعِ اللَّهَ وَرَسُولَهُ کہہ کر یہاں بتا دیا کہ اس پوری سورت میں اور قرآن پاک میں جتنے احکامات آئے ہیں اللہ کی طرف سے اور رسول کی زبان سے، تو بس اب مان لو، چھوڑو۔ فَقَدْ فَازَ فَوْزًا عَظِيمًا، کامیابیاں چاہتے ہو، سکسیزفل ہونا چاہتے ہو تو ماننا پڑے گا۔ سورت نور میں بھی آپ نے دیکھا تھا کہ کثرت سے اطاعت کا ذکر تھا، اطیع اللہ و اطیع الرسول۔ جہاں بھی ایسے احکامات آتے ہیں جس کو لوگ ماننا ذرا مشکل سمجھتے ہیں، تو وہاں فوراً یہ بات آ جاتی ہے کہ دیکھو اطاعت کر لو، مت کرو حجتیں، مت کرو ہیلے بہانے، بات کو سن لو، مان لو، اور اگر بات سمجھ نہیں آتی تو دعا کرو اللہ سمجھ دے دے، اور سمجھ آ گئی تو دعا کرو اللہ توفیق دے دے۔ بس ایک چیز نہ کرنا اور وہ تاویل ہے، اور تاویل قول سدید نہیں ہوتی۔ اس کے بعد اب بالکل ہی آخری آیتیں، اس میں میں آپ کو آخر تک پڑھ کے پھر جو بھی اس کے مفاہیم بیان کیے گئے وہ رکھتی ہوں آپ کے سامنے۔ اللہ سبحانہ تعالیٰ فرماتے ہیں کہ ان عرضنا الامانۃ علی السماوات والارض والجبال، بے شک ہم نے پیش کی یہ امانت آسمانوں، زمین اور پہاڑوں کے سامنے کہ وہ اس کی ذمہ داری کو اٹھائیں، لیکن فابین ان یحملناها، مگر انہوں نے تو انکار کر دیا اس کو اٹھانے سے، کیونکہ واشفقنا منها، اور وہ ڈر گئے اس کے اٹھانے سے، وحملها الانسان، اور اٹھا لیا اس کو انسان نے، کیونکہ انہ کان ظلوما جہولا، کیونکہ بے شک وہ ہے ہی ظالم بھی اور جاہل بھی۔ یہ امانت کیوں پیش کی گئی تھی؟ لیعذب اللہ المنافقین والمنافقات، تاکہ اللہ تعالیٰ عذاب دے نفاق کرنے والوں اور نفاق برتنے والیوں کو۔ کس بات پہ؟ والمشرکین والمشرکات، مشرک کرنے والوں اور شرک کرنے والیوں کو۔ ویتوب اللہ علی المؤمنین والمؤمنات، اور لطف و کرم برتے، نگاہ لطف و کرم رکھے اللہ تعالیٰ ایمان والے مردوں اور ایمان والی عورتوں پر، کیونکہ وکان اللہ غفور الرحیم، بے شک اللہ سبحانہ تعالیٰ ہے ہی بخشنے والا اور مہربان۔ بہت ہی مختلف ہی آیت ہے، اس ایک آیت کی بہت مختلف طریقے سے تفسیر کی گئی۔ ہم دیکھیں گے کہ اللہ تعالیٰ نے یہاں جو خبر دی ہے کہ میں نے امانت کو پیش کیا پہاڑوں پر اور زمین پر، پہلی بات تو یہ کہ یہ آیت مشتبہ آیات میں سے، متشبہات میں سے، हमने सूरत आले इमरान के बिल्कुल पहले ही रुकू में पढ़ा था कि आयतें दो किस्म की होती हैं, मुहकमात और मुतशबेहात। तो ये दूसरी किस्म की आयत है। कैसे हुआ था, किसने किया, पहाड़ बोले, ज़मीन बोली, किसने क्या किया, वल्लाहु आलम। हमारे लिए तो इतना पता है कि अल्लाह ने बता दिया और बस हम ये कहेंगे कि जो अल्लाह ने कह दिया वो सच है। हम इसकी कैफियत को नहीं जान सकते, बल्कि यही कहेंगे कुल्लु मिन इंद रब्बिना, हर चीज़ ये दोनों बातें हमारे रब की तरफ से हैं। फिर दूसरी बात यह कि चूँ के बीच में इंसान का जिक्र आया और लफ्ज़ है अमानत, तो हम देखेंगे कि अमानत से फिर क्या चीज़ मुराद है। अगर आप लफ्ज़ अमानत को देखें तो पीछे आप बहुत जगह इसका तस्करा पढ़ चुके, सूरत निसा में हम इसकी डिटेल जान चुके, अमानतों को कहीं ओहदों के ज़िमन में हमने समझा, जिम्मेदारियों में समझा। एक अमानत तो वो भी है जो कोई किसी के पास रखवाता है, और मुनाफिक की अलामतों में देखा हमने कि अमानत में ख़यानत करता है। लेकिन इस जगह अमानत से क्या मुराद है, इसकी तकरीबन 6-7 मुख्तलिफ तफसीर हमें मिलती हैं। नंबर एक, अमानत से मुराद जहाँ फ़राइज़ शरिया हैं, वो फ़राइज़ जो शरीयत ने हम पर लागू किए। आपको मालूम ही है नमाज, रोज़ा, हज, ज़कात, ये फ़राइज़ हैं। दूसरा, हिफाजत इफ़त, इज़्ज़त की हिफाजत, यानी इंसान अपनी इस्मत की, इफ़त की हिफाजत करेगा। तीसरा, अमानत अमवाल, माली अमानते, यानी कोई माल उसके पास अगर अल्लाह ने रख दिया है उसको, तो उसकी सही तरह से वो अदायगी करेगा, या लोगों की अमानते हैं तो उसमें ख़यानत नहीं करेगा। इसी तरह अगली इसकी तफसीर की गई, गुस्ल जुनाबत, यानी जो शख्स फरागत के बाद गुस्ल जुनाबत नहीं करता तो गोया कि वो अमानत में ख़यानत करता है। फिर इसी तरह एक इसकी तफसीर की गई, नमाज, फिर ज़कात, फिर रोज़ा और हज। मैं आपको सारे अल्फाज नहीं लिखा रही किसने क्या कहा, क्योंकि बात बोझल हो जाती है, लेकिन ये सब हमारे असलाफ के मुफसरीन जो नबी सल्लम के बिल्कुल करीब के दौर के थे, उन्होंने बता दिया। और अगर आप देखें तो ये सारी चीज़ें जो हमने बोली हैं, ये पहले ही एक लफ्ज़ में आ जाती हैं, और वो हैं फ़राइज़ शरिया। तो लिहाजा इसके बारे में आता है कि शरीयत की तमाम चीज़ें जिसमें अमर बिल मारूफ नहीं अनिल मुनकर आ जाता है, ये सब कुछ अमानत में है। अब इस चीज़ को आप थोड़ा सा मज़ीद बढ़ा लें तो इसमें पहाड़ों और दूसरी बेजान मखलूकात के मुकाबले में इंसान की बात आई है, तो इसमें जो चीज़ हमें मिलती है वो क्या है, आज़ादी का इख्तियार। अल्लाह ताला ने पहाड़ों को और इन चीज़ों को कहा था कि मैं तुम्हें चॉइस देता हूँ, तुम मेरी बात मान लो या ना मानो, लेकिन देखो मानोगे तो फिर तुम्हें जन्नत मिलेगी, जो अगली आयत में तज़किरा मिल गया कि यतूबुल्लाहु अलल मोमिनीन वल मोमिनात, और अगर इस पे अमल नहीं करोगे तो युअज़्ज़िबुल्लाहुल मुनाफिकीन वल मुनाफिकात। तो कहते हैं कि ये बात सुन के पहाड़ डर गए, उन्होंने कहा नहीं अल्लाह ताला हमें चॉइस ना दे। जैसे आप देखें ना कि यहाँ अगर कोई बात हो रही हो तो कहा जाए अच्छा ये काम कौन करेगा, आप में से कौन, तो सारे ही शक में होते हैं। लेकिन अगर कोई कहे कि अच्छा आप बता दें, आप जिसको कहेंगे वही कर लेगा, तो फिर मेरा ख्याल है कि जो काम जिसके हिस्से आता है वो कर लेता है ना। बिल्कुल यही कैफियत है कि पहाड़ों ने कहा अल्लाह ताला आप जो कहेंगे हम करने को तैयार है, बस हमें पूछना, तो हम तेरी शान के आगे इतना भी अपने आप को नहीं काबिल समझते कि अब तेरे लिए हम सोचें और तेरी बात को माने कि ना माने। इसी तरह यही चीज़ अल्लाह ताला ने आसमानों पर पेश की, ज़मीन पर की, सब ने सॉरी कह दिया कि सॉरी हम इसको नहीं कर सकते, बस आप बता दे। ज़मीन को अल्लाह ने कह दिया तुम बिछ जाओ, कदमों में आओ, कहा ठीक है अल्लाह जी मुझे मंजूरी है। आसमान से कहा तुम खड़े रहो, फैल के आ जाओ, एक छत बन जाओ, ठीक है। पहाड़ खड़े हैं क़याम की हालत में, बाज़ दरख्तों को रुकू की हालत में सजदा करवाया जा रहा है, जानवरों को सजदे कराए जा रहे हैं, किसी ने इस चीज़ को नहीं माना। लेकिन वह हमलहल इंसान, इंसान ने थाम लिया, उसने कहा नहीं अल्लाह ताला मुझे दें चॉइस, मैं करके दिखाता हूँ। ये है वो विल पावर जिसकी वजह से इंसान को अलग कर दिया। दो मखलूकात हैं कायनात में जिनको आज़ादी दी गई अपने काम के करने या ना करने में, एक इंसान और एक जिन। सूरत अर्रहमान में हम पढ़ेंगे अल्लाह ताला ने दोनों को मुखातिब किया, अय्युहस सकलान। यहाँ सिर्फ लफ्ज़ अल इंसान आया है, इस्म जिन्स है, इसलिए हम नहीं कह सकते कि जिन्नों का मामला क्या था। यहाँ से बस हमारे लिए इतनी बात आती है कि चूँकि अल्लाह ताला ने हमारे लिए चॉइस रखी है, तो अब अगर हमने इस चॉइस को सही इस्तेमाल ना किया तो समझ लीजिए कि बात क्या होगी, पकड़ जाएंगे। अब अपनी खुशी से काम करना। आप देखिए चूँकि बाकी मखलूकात के पास आज़ादी नहीं है, वो तो करते ही, हत्ता के फरिश्तों तक के पास आज़ादी नहीं है, तो इसलिए ना गुनाह है ना सवाब। आप कभी नहीं सुनेंगे कि पहाड़ जन्नत में जाएंगे, وہاں اگر ہوں گے بھی تو وہ کوئی اور ہوں گے. ان پہاڑوں کو کوئی نہ ثواب ہے نہ گناہ. کوئی یہ نہیں کہہ سکتا کہ زمین اتنے سال اللہ کو کم مانتی رہی اس کے بدلے میں وہ جنت میں جائے گی. بلکہ ہم تو پڑھتے ہیں کہ قیامت کے دن اللہ تعالیٰ زمین کو میدے کی ٹکیا کی طرح بنا کے آگ میں ڈال دے گا. پھر دنیا دار دیکھ کے روئیں گے, ہائے اس دنیا کے پیچھے مرتے تھے, یہ تو خود آج آگ میں چلی گئی. تو جہاں وہ ہوں گے وہاں اس کو بھی ڈال دیا جائے گا. تو یہ بے جان چیزیں ہیں, ان کے پاس کوئی ایسی چیز نہیں کہ یہ کچھ کر سکیں یا نہ کر سکیں. تو لہٰذا امانت کے اندر خیانت کرنے پہ پکڑ یا امانت کی ادائیگی پہ جزا, یہ انسان کے لیے. دوسری آیتوں سے ہمیں حساب جنوں کا بھی ملتا ہے, اور انہی دونوں کا حساب بھی اور کتاب بھی اور انہی دونوں سے پوچھا جائے گا. اور اگر آپ دیکھیں تو اللہ تعالیٰ نے اس امانت کا جو تذکرہ کر دیا کہ اس طرح فرائض اور واجبات کو وہ ادا کریں گے اور اپنے ارادے سے اللہ تعالیٰ کی مرضی کو مانیں گے, اسی سے تو انسان کو عزت ملی. وَلَقَدْ كَرَّمْنَا بَنِي آدَمَ, بنی اسرائیل میں ہم پڑھ چکے, پھر لَقَدْ خَلَقْنَا الْإِنسَانَ فِي أَحْسَنِ تَقْوِيمٍ, ہم آگے جا کے پڑھیں گے. تو کیا پتہ چلتا ہے کہ اصل پھر قدر کس چیز کی ہوتی ہے جو بندہ اپنی چوائس سے کرے. مثلا آپ دیکھیے کہ آپ سب یہاں آتے ہیں نا, آپ کو آنا ہی آنا ہے. ایک وقت آتا ہے کہ نہیں آتے تو غصہ آتا ہے. آپ آ رہے ہیں تو کوئی اپریسیشن نہیں کیونکہ آپ کو آنا ہی تھا, کیونکہ اس کے اندر آپ کو کرنا ہی ہے. لیکن اگر کوئی مور دین انف کرے, یعنی جس حد تک وہ مجبور کر رہا ہوا ہے یا اس کو پتہ ہے ہمارے بندے آنا ہے, میری رول کال رہ جائے گی, میری گروپنگ نہیں لگے گی, میری دس اینڈ دیٹ, وہ تو آئے گا. لیکن خوشی کس بات کی ہوتی ہے جب آپ اپنی خوشی سے کچھ زیادہ کام کرتے ہیں؟ کہہ دیا سب نے کر لیا, کوئی اس سے زیادہ کرے گا تو خوشی ہوگی نا. بعض لوگ یہ سوچتے ہیں کہ ہمیں کچھ کہے کوئی تو ہم کریں. فرائض اور نفل کا فرق میں اسی طرح اپنے ذہن میں رکھتی ہوں. فرائض ایسے ہیں کہ ہمارے باندھے پڑھنے ہیں, پتہ ہے جی پڑھیں گے, نہ پڑھیں گے تو گناہ گار ہے. نوافل کے کہ اللہ کو پتہ چلتا ہے کہ یہ بندہ اپنی خوشی سے بھی کوئی گفٹ لایا ہے. ہم کسی شادی میں جاتے ہیں, ہمارے باندھے گفٹ تو دینا ہی دینا, اس کی کیا خوشی ہے, وہ تو بلکہ دیکھ رہے ہوتے ہیں دیا کیا ہے, اور ہم نے آج سے 20 سال پہلے ان کو جو دیا تھا یہ اس کے برابر کا ہے بھی کہ نہیں. لیکن جہاں آپ کو کوئی نہ مجبور کرے اور آپ گفٹ لے کے جائیں یا اس کو کچھ دیں لیں تو زیادہ خوشی ہوتی ہے نا. تو اللہ تعالیٰ کی ذات کے ساتھ انسان کا معاملہ ہمیشہ ایکسٹرا ہونا چاہیے. اس لیے نفل کو تطوع کہتے ہیں. آپ حدیث میں پڑھیں گے نوافل نمازیں, نوافل عبادات کا جو باب ہے اس کو باب تطوع کہتے ہیں. اور تطوع کیا ہے؟ تعاون و کرہن, خوشی سے. اطاعت کا لفظ بھی اسی سے. اطاعت کرتا ہی بندہ کب ہے؟ جب وہ خوشی سے کرے, اور خوشی سے نہ کریں جو کام وہ نہ کیا کیا ایک برابر ہو جاتا ہے. پھر اگلی بات دیکھیے کہ لفظ ظلومن جہولا ہے. انسان کے لیے دو صفات جہاں استعمال کی گئیں, ایک تو یہ کہ بڑا ظلوم ہے. ظلوم فعول کا وزن ہے, سپرلیٹیو ڈگری, ایگزیجوریشن ہے. ایک ہوتا ہے لفظ ظالم, حق نہ دینے والا, اور ظلوم بہت ہی زیادہ حق نہ دینے والا. اور جہول ایک لفظ ہوتا ہے جاہل, یہ جاہل سے فعول کا وزن, سپرلیٹیو ڈگری, بہت ہی زیادہ جہول ہے اور بہت ہی زیادہ اس کے اندر ظلم ہے. یہ دو کیفیات کیا ہیں؟ انسان کے اندر اللہ تعالیٰ نے دو قوتیں ڈالی ہیں. اگر آپ کو دورہ قرآن 2010 کا انٹروڈکٹری لیکچر یاد ہوگا جس میں ہم نے انسان کے نفس کے مختلف حصے پڑھے تھے, تو ہمارے جسم میں دو قسم کی صفات ہوتی ہیں. ایک سبیہ ہوتی ہیں, سین سے سبوا کا لفظ آپ سورہ مائدہ میں پڑھ چکے, درندوں والی. اور دوسری ہوتی ہے بہیمہ, بہائم, کیٹلز والی, چوپایوں والی ہیں. ہمارے اندر درندوں والی صفات ہیں نا, اس سے ہمارے دل میں بڑائی کا, برتری کا جذبہ ہے. ہم پرومیننٹ ہونا چاہتے ہیں, ہم دوسروں سے اوپر ہونا چاہتے ہیں. اچھے رنگ میں اس کو استعمال کریں تو انسان اسی کی وجہ سے دنیا میں اور آخرت میں عزت پائے گا. برے رنگ میں استعمال کریں تو ہمارے اندر اسی کی وجہ سے پھر تکبر, اور دنیا میں صرف اپنے آپ کو نمایاں کرنا آتا ہے. اور جو دوسری کیفیت ہے بہیمت والی, اس کی وجہ سے ہمارے اندر محنت, جفا کشی کا جذبہ ہے. ہم مشکلات سے گزر جاتے ہیں, مختلف تکلیفیں ہمارے اوپر آتی ہیں, ہم پھر بھی برداشت کرتے ہیں. تو فرمایا کہ انسان کو اللہ تعالیٰ نے یہ بوجھ اٹھانے کے لیے پوری قوت دی, اس کے اندر ایفرٹ ڈالنے کا, محنت کرنے کا جذبہ بھی دیا, اور اسی کے ساتھ ساتھ اس کے دل میں کچھ بڑھنے کا بھی شوق ہے. یعنی انا پہلی چیز ہے جو بندے میں, صرف انسان کے اندر انا ہے, یاد رکھیے. اسی وجہ سے تو وہ بڑا, اور اسی لیے تو وہ جنت میں جائے گا, اسی لیے تو عشرہ مبشرہ میں تھے, اسی لیے تو ابو بکر اور عمر کے بیچ میں معاملہ رہتا تھا کہ کون آگے بڑھ رہا ہے. تو یہ برتری کا جذبہ بہت اچھا رکھا اللہ نے, لیکن ہم انسان اس کو غلط کر لیتے ہیں. نتیجہ کیا ہوتا ہے کہ پکڑے جاتے ہیں. اگر ہم اس کو نہ پکڑتے, امانت کو نہ لیتے, تو پھر نتیجہ کیا ہوتا؟ آج نہ گناہ ہوتا نہ ثواب ہوتا. तो बहरहाल इससे हमारे लिए एक मैदान खुला हुआ दिख रहा है कि जितना ज़्यादा इन चीज़ों में अल्लाह के मामलात में मेहनत करेंगे, शौक और जज्बे के साथ इन चीज़ों को लेंगे, उतना अल्लाह ताला हमें देंगे। बस लोग कहते हैं कि यहाँ अमानत से मुराद वही चीज़ है जो पीछे खिलाफत के ज़िमन में आई, इन्नी जाइलुन फिल अर्दी खलीफा, आदम अलैहिस्सलाम के बारे में खलीफा का लफ्ज़ आया था, तो वो खिलाफत जो अल्लाह ताला ने इंसान को दी जिसमें आज़ादी राय थी और काम करने पे और दूसरी मखलूकात पे फौकियत की बात थी वो दे दी। अब जो इसका सही इस्तेमाल कर रहा है वो बच जाएगा, जो गलत इस्तेमाल करता है वो पकड़ा जाएगा। तो इस खूबसूरत से पैगाम पे सूरत पूरी होती है, हमें बता दिया गया कि अल्लाह की बात थी, अल्लाह ने बता दी। वमा अलैना इल्लल बलाग, हमारे ज़िम्मे बात का पहुँचाना था, जिसने इस अमानत को थामना है वो थामेगा और जिसको नहीं थामना वो रस्म व रिवाज ख़ानदानी जकड़बंदियों का शिकार रहेगा। तो वो शौक से रहे, और कहाँ एक इंसान और कहाँ अल्लाह की बात, हमें अल्लाह ताला ने चॉइस नहीं दी, ये नहीं कहा कि ये कर लो ना कर लो, ये तो हमारा इम्तिहान हो रहा है। बहुत ज़्यादा बातें इस पर हो सकती हैं लेकिन आपके लिए इतना ही काफ़ी है, सिर्फ ये चंद चीज़ें नोट कर लें कि ली यु अजीबा का जो लाम है ये लाम आकिबत है, इंजाम बताया जा रहा है कि अमानत को उठाने या उसको ना निभाने का इंजाम क्या होगा कि अल्लाह ताला उनको फिर जहन्नुम के अंदर डाल देगा। और ऐसे लोग जो कोशिश करते रहे, मेहनत करते रहे, लेकिन उसके बावजूद उनसे कुछ गलतियां हुई, तो अल्लाह ताला उनके लिए गफूर रहीम है। एक दो रिवायात भी इसी आयत के साथ आती हैं, सही बुखारी मुस्लिम और मुसनद अहमद में हज़रत हुज़ैफ़ा से रिवायत है, अल्लाह के नबी ने हमें दो हदीसें सुनाई थी, इनमें से एक को तो हमने खुद आंखों से देख लिया और दूसरी का इंतज़ार है। पहली बात क्या थी कि आपने फरमाया कि अव्वल रिजाले दीन के कुलूब में अमानत नाजिल की गई, फिर कुरान उतारा गया, तो अहले ईमान ने कुरान से इल्म हासिल किया और सुन्नत से अमल हासिल किया, यानी अल्लाह के नबी ने ये खुशखबरी दी थी कि लोग दीन सीखेंगे और उनके दिलों में इस का बोझ भी आएगा और वो इसको कबूल करेंगे। लेकिन दूसरी हदीस कि एक वक्त ऐसा आने वाला है जिसमें आदमी सोकर उठेगा तो इसके कल्ब से अमानत सल्ब कर ली जाएगी, अल्लाह अकबर, और इसका कुछ असर और निशान ऐसा रह जाएगा जैसे तुम कोई आग का अंगारा अपने पाँव पर लुढ़का दो, तो वो अंगारा तो चला गया मगर उसका असर पाँव पर वर्म या छाले की सूरत में रह गया, हालांकि इसमें आग का कोई जुस नहीं। यहाँ तक कि लोग बाहम मामलात और माहदात करेंगे मगर कोई अमानत का हक अदा न करेगा, और अमानतदार आदमी का ऐसा कहत हो जाएगा कि लोग ये कहा करेंगे कि हाँ वो फलां कबीले में एक आदमी अमानतदार है। और मैं इसको किस एंगल में समझ रही हूँ आयत पढ़ते हुए हदीस को, कि जैसे 10 लोगों को काम देना फिर आप कहते हैं हाँ वो एक बहुत कमिटेड है। आप देखिए कि एक हदीस भी मुझे याद यहाँ आ गई, अल्लाह के नबी ने फरमाया कि इंसानों की मिसाल ऊँटों की तरह, हर 100 ऊँट में से कोई एक ऊँट काम का होता है। तो अल्लाह ने इंसानों को भी मुख्तलिफ लेवल पे रखा है, लेकिन कुछ लोग कमिटमेंट में इतने अच्छे होते हैं, मुझे बहुत ही खुशी होती है अक्सर लोगों का, मैं तस्करा भी करती हूँ आपके साथ। आज भी मैं सुबह ईमेल चेक कर रही थी तो हमारी क्लास के कोऑर्डिनेटर हैं वो आजकल दूसरे मुल्क पाकिस्तान में है, और जहाँ नेट नहीं कुछ नहीं, आने वाले दिनों का स्केड्यूल, टाइम टेबल, कौन माइक लेगा, कौन देगा, जो होती है वो लिख के भेज रही हैं। पहले यहाँ तो वक्त पर एक दिन पहले भेजने की उनको मतलब इंस्ट्रक्शन थी, वहाँ गई हैं तो 2 दिन पहले भेज देती हैं संदेशे में कि शायद इन 2 दिनों में मुझे कोई नेट का प्रॉब्लम ना हो जाए और मैं वहाँ से देना पड़ता, एहतियातन पहले भेज रही हूँ। मैंने देखा कुछ लोग दूर जाके और एक्टिव हो जाते हैं, उनको ये गिल्ट होता है कि कहीं हमारे हाथ से ये नेमत छिन ना जाए, और कुछ ऐसे होते हैं कि उनको पता भी नहीं होता कि हम क्या कर रहे हैं। तो बहरहाल अमानत का बहुत बड़ा असर होता है। एक और रिवायत नोट कर लीजिएगा, मुस्लिम अहमद की रिवायत है अब्दुल्ला बिन अमर से, रसूलुल्लाह ने फरमाया 4 चीज़ें ऐसी हैं जब वो तुम्हें हासिल हो जाएं तो दुनिया की और कोई चीज़ तुम्हें हासिल ना हो तो कोई अफसोस की बात नहीं। आप ज़रा बताएंगे वो 4 चीज़ें क्या? आप कहेंगे एक है रोटी, कपड़ा, मकान, घर, गाड़ी, बंगला। हमारे यहाँ तो खुशकिस्मती यही है ना, और ये 4 मिल के कहाँ में चैन पड़ता है, फिर उसको सजाने संवारने लग जाते हैं, पहले खाली हाथ आते हैं, फिर घर बन लेते हैं, फिर घर से जाते हैं, फिर उसके आगे वो तू मेरा इंतज़ार कर वाली कैफियत है। लेकिन 4 चीज़ें टिप्स पे लिखने की चीज़ें हैं, इतनी खूबसूरत चीज़ें हैं कि जिसको ये 4 चीज़ें मिल गईं उसको फिर कुछ और ना मिले तो कोई अफसोस ना करे। नंबर 1, बात की सच्चाई, सच्ची बात करने की तौफीक मिल जाए। फिर हुस्ने खुल्क, अच्छा अखलाक, और लुकमाए हलाल, और अमानत में खयानत ना हो। अल्लाह अकबर, हमें तो इनमें से कोई भी चीज़ नहीं समझ आती कि ये कोई खुशकिस्मती की बातें हैं। अल्लाह ताला हमें तौफीक दे इसी बात को कि पहाड़ डर गए। हम सूरत अल हशर में भी पढ़ेंगे, अल्लाह सुब्हान तआला फरमाते हैं, लौ अनज़लना हाज़ल कुरआन अला जबलिल लरअयतहु खाशियन मुतसद्दियन मिन खशयतिल्लाह। अगर इस कुरान को हम पहाड़ पर नाजिल कर देते तो तुम देखते कि वो भी इसके बोझ से झुक जाता और टुकड़े टुकड़े हो जाता अल्लाह के खौफ से। तो यहाँ से पता चलता है कि इनके अंदर भी मौजूद है सेंस। फिर इसी तरह हम पीछे पढ़ चुके, वही मिन शईन इल्ला युसब्बिहु बिहम्दिही, सूरत बनी इसराइल में ये बात गुजरी कि हर चीज़ जो है वो अल्लाह की तस्बीह बयान करती है लेकिन तुम उसकी तस्बीह को नहीं समझ पाते। एक रिवायत हज़रत इब्ने अब्बास से है, तफसीर कुरतुबी में और तिर्मिज़ी में है, कि अल्लाह के नबी ने फरमाया कि आसमान ज़मीन वगैरह पर अर्ज़े अमानत और इनके जवाब के बाद अल्लाह ताला ने आदम अलैहिस्सलाम को ख़िताब फरमाया और फरमाया कि हमने अपनी अमानत आसमान ज़मीन के सामने पेश की तो वो इसका बोझ उठाने से आजिज हो गए, तो आप इस बारे अमानत को उठाएंगे बेमा उस चीज़ के जो इसके साथ है। आदम अलैहिस्सलाम ने सवाल किया, अल्लाह ऐ परवरदिगार वो चीज़ जो इसके साथ है वो क्या है? जवाब मिला, अगर अमानत के उठाने में पूरे उतरे यानी एतात मुकम्मल की तो आपको जजा मिलेगी, तो अल्लाह ताला के कुर्ब व रज़ा और जन्नत की दायमी नेमतों की सूरत में होगी, और अगर इस अमानत को ज़ाया किया तो सज़ा मिलेगी। आदम अलैहिस्सलाम ने अल्लाह ताला के कुर्ब और रज़ा में तरक्की होने के शौक़ में इसको उठा लिया, यानी इंसान जन्नत पाने और अल्लाह की रज़ा को पाने के शौक़ में भूल गया कि इतनी बड़ी ज़िम्मेदारी ले रहा हूँ, यहाँ तक के बारे अमानत उठाने पर इतना वक्त भी ना गुजरा था जितना जोहर से असर तक का वक्त होता है, कि इसमें शैतान ने उनको उस लग्जिश में मुबतला कर दिया जिससे वो जन्नत में निकाले गए। यानी जिन्होंने इस एग्रीमेंट पर साइन किए थे वो थोड़ी ही देर के बाद फिर आदम इब्लीस के फंदे में आ गए। तो पता क्या चला कि इंसान नताइज को पाने के लिए, बड़ा खूबसूरत नतीजा पाने के लिए बड़ी बड़ी चीज़ों को निभा जाता है। ये कुरान का सफ़र भी कुछ इसी किस्म का है। यकीन करें ये सफ़र उसको आसान लगेगा जिसकी नज़र नतीजे पे होगी, इसके पाने पे नज़र होगी। जब आखिरी अंजाम सामने नज़र आता है तो फिर कोई भी चीज़ मुश्किल नहीं लगती। इसी तरह सूरत अल अराफ़ पे हम वादे अलस की बात पढ़ चुके, अहदे अलस जिसको बोलते हैं, तो बाज़ कहते हैं कि यही अमानत की वो पहली कड़ी थी कि दुनिया में जाओगे तो अल्लाह ताला को रब मानोगे, और ऐसा ही इंसान फिर मुख्तलिफ़ बंदिशों में बंधा हुआ दुनिया में आया है। अल्लाह ताला हमें अमल की तौफीक अता फरमाए। सुभान रब्बिका रब्बिल इज़्ज़ति अम्मा यसिफून वसलामुन अलल मुरसलीन वल्हम्दुलिल्लाहि रब्बिल आलमीन।
يصلح لكم أعمالكم ويغفر لكم ذنوبكم ومن يطع الله ورسوله فقد فاز فوزا عظيما إنا عرضنا الأمانة على السماوات والأرض والجبال فأبين أن يحملنها وأشفقن منها وحملها ويتوب الله على المؤمنين والمؤمنات وكان الله